हार्दिक नमस्कार। नेपाली भाषाको कार्यक्रम हाम्रो चौतारीबाट हरेक हप्ता प्रसारण हुने यो कार्यक्रम शुक्रबार साँझ 6:50 देखि 7:20 सम्म प्लानेट एफएमको 104.6 सुन्न सकिन्छ र यसलाई अनलाइनबाट पनि सुन्न सक्दछौ planetaudio.org.nz गएर। श्रोताहरू, यो कार्यक्रम न्यूजील्याण्डमा बसोबास गरिरहनुभएका नेपाली समुदायको लागि तयार पारिएको कार्यक्रम हो, तर अनलाइनमा सुन्न सकिने भएपछि संसारभरबाटै कार्यक्रम सुन्ने नेपालीहरूको संख्यामा वृद्धि भएको पाइएको छ, जुन स्वाभाविक पनि हो। कार्यक्रममा नेपालबारे, न्यूजील्याण्ड र विश्वका प्रमुख घटना तथा नेपालीहरूलाई सरोकार राख्ने र रूचिकर विषयमा हामी जानकारी गराउँदै छलफल विचार विमर्श पनि गर्दछौं र विभिन्न व्यक्तिका विचारहरू पनि हामी सुनाउँदछौं। नेपाली गीत संगीतबाट मनोरञ्जन गराउन त हाम्रो प्रमुख उद्देश्य नै हो। आज हामी खासमा नेपालतिरका जल्दा बल्दा अर्थात तात्तातो विषयमा चर्चा गर्नेछौ र केही रमाइला पुराना गीतहरू पनि सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउने कोशिश पनि गर्नेछौ। नेपालमा अहिले चर्चाको विषय छ सांसदका उपसभामुखलाई दबाव दिएर राजीनामा गर्न लगाई नयाँ सभामुखको चुनाव हुन लागेको सन्दर्भ, मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसीसी बारे चलेका पक्ष विपक्षका भनाई संक्षेपमा राख्नेछौ। सर्वप्रथम सुनौ पुरानो एउटा मिठो गीत पन्ना काजीको स्वरमा, तिरिरी मुरली बज्यो बनाईमा। कस्तो मिठो सुरिलो गीत थियो श्रोताहरू, पुराना गीतहरू सुन्दा अर्कै आनन्द आउँछ। नेपालतिरको कुरा गर्दा नेपालको संसद अर्थात पार्लियामेन्टमा एउटा घटनाले 4 महिनादेखि संसदलाई सभामुख विहीन बनायो। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा जेलमै पुग्ने अवस्था आएपछि उनको रिक्त पदमा को हुने, कसलाई ल्याउने भनेर नेकपा नेपाल कम्युनिस्ट पार्टीभित्र निकै तानातान हुँदा उपसभामुखलाई उपसभामुख शिवमाया तुम्बा मैलाई नै बनाउने कुरा पनि भयो। तर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षहरू केपी शर्मा ओली र प्रचण्ड बीच कुरा नमिल्दा उपसभामुख तुम्बाम्बेलाई राजीनामा गराउन दबाव सृजना भयो। उनले संसदलाई नेतृत्वविहीन बनाएर राजीनामा दिन मानिनन्। खासमा उनी योग्य अनुभवी हुँदाहुँदै राजीनामा गर्न पटक पटक सम्झाइयो, तर उनी अडिग्रहीन। सभामुख उपसभामुख पार्टीको पद होइन, यो त संसदको पोजिसन भएको हुँदा पार्टीले उम्मेद्वार तोकेपछि मात्र राजीनामा दिने कुरा दोहोऱ्याइरहन्। अन्तत अस्ति मात्र 6 गते नेपाल कम्युनिस्ट पार्टीले पूर्व माओवादी नेता अग्निप्रसाद सापकोटालाई सभामुखमा उम्मेद्वार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिइन्। यसबीच उनले नचाहिँदो दबाब झेल्नु पर्यो। महिला भएका कारणले र पितृ सत्तात्मक सोच हावी भएका कारणले यस सम्बन्धमा उनी के भन्छिन् सुनौ उनकै आवाजमा।
दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए तापनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ। उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संविधान र कानून प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ। मैले पनि यसै अनुसार नै इमान्दारीको साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु। तर कसैले पनि आफ्ना जराहरू बिर्सनुहुन्न, धरातल भुल्नुहुन्न र स्वतन्त्रतालाई निरपेक्ष रूपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु। विभिन्न पक्षहरूका बीचमा यस अन्यायलाई निकास दिन चलिरहेको छलफललाई मैले सूक्ष्म अध्ययन गरिरहेको छु। प्रतिनिधि सभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था, हाम्रो प्रचलित संवैधानिक र कानूनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनको लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ।
उनले अहिले आएर राजीनामा किन दिइन् सो कारण पनि एउटा अन्तर्वार्तामा स्पष्ट खुलाइन्।
दलले दिएको निर्देशन मान्नु भएन नि, आज भन्छु भने पर्खेको थिएँ। तपाईँलाई धेरै मैले भनेको थिइनँ, एक दिन तपाईँलाई मैले बताउँछु भनेर राखेको एउटा रिजर्भ कुरो यो थियो। म उपसभामुख प्रतिनिधि सभाको दलको उपसभामुख होइन, मैले यो संस्थालाई संरक्षण गर्न मेरो दायित्व हो नि, संविधानले दिएको अधिकार हो, त्यो अधिकार मैले प्रयोग गरेँ। जसको कारणले गर्दाखेरि दलले दिएको निर्देशन आग्रह भए थोरै विचार विमर्श गर्न सकिन्थ्यो। निर्देशन यो संस्थाको प्रमुखको हैसियतले अर्थात् प्रतिनिधि सभाको उपसभामुखको हैसियतले त्यो निर्देशनलाई मैले मानिनँ। हामी दलीय व्यवस्थामा अगाडि बढिएको सन्दर्भमा हामीले कहिलेकाहीँ तिनै दलसँग समन्वय सहकार्य गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ मैले बिर्सेको छैन। त्यसैले समन्वय सहकार्य गर्दै अगाडि बढेकै थिएँ र आजको मितिसम्म तपाईँहरूको बिचमा धेरै प्रश्न तपाईँले दोहोऱ्याइ तेह्रै पनि मलाई प्रश्न गर्नुहुन्थ्यो, कहिले दिनुहुन्छ राजीनामा? हो त्यो दिन पर्खेर बस्नु भएको थियो, आज दिएँ। तपाईँले यही दिन पर्खिनु भएको थियो, तर तपाईँले यो दिन पर्खेको मलाई खुसी लागेको छ, किनकि एउटै क्षेत्रमा 5 वर्ष बिताउन परेन, म यसमै खुसी छु। मेरो लक्ष्य त अर्को छ नि, यो पनि एउटा महत्त्वपूर्ण लक्ष्य हो। जसले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो यो ठाउँ पनि महत्त्वपूर्ण हो, ऐन कानुन निर्माण गर्ने ठाउँ हो, यसले आफ्नो स्वविवेकमा आफ्नो क्षेत्राधिकारभित्र बसेर काम गर्छ। त्यसैले दलले दिएको निर्देशन मैले मानिनँ, आज यहाँलाई क्लियर गरौँ भनेर आजको दिन पर्खेर बसेको थिएँ मैले।
श्रोताहरू, यो थियो उपसभामुख शिवमाया तुम्बा आम्फेले पहिला विभिन्न दबावका बावजुद राजीनामा नदिएर अहिले दिनुको कारण। श्रोताहरू, अब फेरि हामी गीत संगीततर्फ आउँ र एउटा पुरानै गीत सुनौ बद्री दुर्गा खरेलको स्वरमा।
बोलाऊ भने तिमीलाई बात लाते डरा, न बोलाऊ त तिम्रो प्रेतको पाप लाग्ने डरा, न बोलाऊ त तिम्रो प्रेतको पाप लाग्ने डरा। बोलाऊ भने तिमीलाई बात लाग्ने डरा, न बोलाऊ त तिम्रो प्रेतको पाप लाग्ने डरा, न बोलाउँ त तिम्रो प्रेतको पाप लाग्ने डर। तिम्रो माया मोटु भरे माया, जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया, आँखा भरि तिम्रो माया मोटु भरे माया, जता हेर्यो त्यतै देख्छु तिम्रै सजाऊ यति धेरै माया गीत बनाइ गाएर कि तिम्रा सबै माया बोलाउ भने तिमीलाई बात लाग्ने डर नबोलाउ त तिम्रो प्रेतको पाप लाग्ने डर नबोलाउ त तिम्रो प्रेतको पाप लाग्ने डर को थोपा जुनको किरण तिम्रै धेर माया फुलको रूप दिलको मूर्ति तिम्रै मात्र माया शीतको थोपा जुनको किरण तिम्रै धेर माया फुलको रूप दिलको मूर्ति तिम्रै मात्र माया कति चोखो कति मिठो तिम्रै सारा माया माला गासी लगाइरौ कि तिम्रा सबै माया बोलौ भने तिमीलाई बात लाग्ने डर नबोलौ त तिम्रो प्रेतको पाप लाग्ने डर नबोलौ त तिम्रो प्रेतको पाप लाग्ने डर नबोलौ त तिम्रो प्रेतको
डाक्टर शिवमाया तुम्बाहाम्फे योग्य अनुभवी हुँदाहुँदै पनि उनलाई सभामुख बन्नबाट वञ्चित गरियो र अन्तत आएर पूर्व माओवादी नेता अग्निप्रसाद खरेललाई सभामुखको रूपमा उम्मेद्वार बनाइएको छ सभामुख र उपसभामुख फरक फरक दलको फरक फरक लिङ्गको हुनुपर्ने संवैधानिक प्रावधान भएको हुँदा नेपाली कांग्रेसको दावा हुनुपर्ने हो तर राष्ट्रिय जनता पार्टी राजपालाई समर्थन गर्ने निष्कर्षमा पुग्यो नेपाली कांग्रेस अर्कोतिर अग्नि सापकोटाको बारेमा पनि विवाद सुनिन थालेका छन् उनी हत्या मुद्दामा किटानी जाहेरी परेका व्यक्ति हुन् उनी विरूद्ध 10 वर्ष अघि जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोही जिल्लाका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोपमा उनी विरूद्ध किटानी जाहेरी परेको छ यस्ता व्यक्ति संसदको सभामुख हुनु लोकतन्त्रकै बेइज्जत हो भन्छन् एकजना वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सुनौ सगरमाथा टेलिभिजनमा उनले दिएको अन्तर्वार्ताको केही अंश
नेपाल एउटा संसारमा एउटा देश एउटा यस्तो देशहरूको सूचीमा दर्ज हुन गइरहेछ पहिलो त्यो नेपालमा त्यो फर्स्ट कन्ट्री हुनेछ जहाँ एउटा हत्या अभियोगको अभियोगमा फरार सूचीमा रहेका प्रहरीले उनलाई फरार सूचीमा राखेको छ किनभने उनी विरुद्ध जाहेरी पर्यो सुरुमा जाहेरी नै दर्ता गर्न मानिएन त्यसपछि अदालतले परमादेश जारी गर्यो आदेश गर्यो कि यो जाहेरी दर्ता गर र यसको अनुसन्धान गर भनेपछि बल्ल बल्ल अदालतको आदेशमा दर्ता भयो त्यसपछि अदालतले परमादेश जारी गर्यो आदेश गर्यो कि यो जाहेरी दर्ता गर र यसको अनुसन्धान गर भनेपछि बल्ल बल्ल अदालतको आदेशमा दर्ता भयो त्यसपछि फेरि अदालतले यसको खोजबिन गर्दाखेरि त्यो अनुसन्धानमा के प्रोग्रेस भयो त्यसको 15 दिनभित्र अदालतलाई रिपोर्टिङ गर भन्दाखेरि प्रहरीबाट आएको जवाबहरू के छ भने अग्नि सापकोटा फरार रहेका छन् अब त्यस्तो फरारको सूचीमा रहेको एउटा व्यक्ति अब नेपालको पार्लियामेन्टको सभामुख हुँदैछ अब योभन्दा ठुलो विडम्बना त्योभन्दा योभन्दा ठुलो हास्यास्पद कुरो हाम्रो लोकतन्त्रको लागि अर्को के हुनसक्छ अब त्यसैले त हामीले के भन्दैछ भने यस्तो व्यक्तिलाई नबनाऊ यस्तो व्यक्तिलाई सभामुख बनाउनु भनेको त्यो नेपालको लागि त्यो एउटा अन्तर्राष्ट्रिय लज्जाको विषय हो इट्स अ म्याटर अफ इन्टरनेसनल सेम र यस्तो यो त एउटा टुमस भयो यो त इनफ इज इनफ भन्छ नि अब कानुनी राज्यको विधिको शासनको र लोकतान्त्रिक संस्थाहरूको अमर्यादाको त्यसलाई त्यसको त्यसलाई त अमर्यादित बनाउने काम गर्छ नि लोकतन्त्र नै कलङ्कित हुने काम हुन्छ नि पार्लियामेन्टलाई त टेम्पल अफ डेमोक्रेसी भनिन्छ नि त्यो टेम्पल अफ डेमोक्रेसीको एउटा प्रमुख पुजारी नै हामी एउटा हत्याको एउटा अभियुक्तलाई त्यसको छानबिनको प्रक्रियामा रहेको व्यक्ति जसले त वास्तवमा के छ भने अलिकति पनि नैतिकता छ भने प्रहरीको अगाडि गएर आत्मसमर्पण गर्नुपर्छ कि मेरो विरुद्ध त्यहाँ उजुरी परेको छ र म त्यसको अनुसन्धानको लागि म आफूलाई समर्पित गर्दछु, तर त्यो नगरेर आज त्यो व्यक्तिलाई सहमुख बनाइँदैछ।
विडम्बनै विडम्बनाको ठाउँ हो नेपाल, र विवादित विषयहरू धेरै छन् नेपालमा, फेरि पनि हामी चर्चा गर्दै रहनेछौ। श्रोताहरू, यसबीच फेरि एउटा गीत सुनौ कुमार सुब्बाको स्वरमा, ए फूल चुडेर लानेहरू। अहिले नेपालमा एउटा जल्दो बल्दो विषय, जुन विषयमा नेपालको राजनीति र मिडियामा जताततै बहस भइरहेको छ, त्यो हो मिलेनियम च्यालेन्ज कर्पोरेसन मार्फत अमेरिकी सरकारले नेपाललाई दिने भनेको 55 अर्बको अनुदान सहयोग बारे यो परियोजना नेपालको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा रिजनल इनर्जी कनेक्टिभिटीमा विद्युत प्रसारण लाइन एक्सटेन्सन तर्फ र यातायात तर्फ सड़क सुधार कार्यक्रम अन्तर्गत खर्च हुने भनिएको छ, जसमा नेपालको पनि 12 अर्ब जतिको खर्च बेहोर्नु पर्ने देखिन्छ। यो परियोजना बारेको सम्झौतामा तत्कालीन अर्थमन्त्री कांग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका रहेछन्। अहिले यो किन चर्चा र बहसको केन्द्रमा छ त भन्दा, यसमा अन्तर्निहित कतिपय कुराहरू नेपालको हितमा नहुने बताउँछन् जानकारहरू। जस्तै मुख्यत यो इन्डो पेसिफिक स्ट्राटेजीसँग गाँसिएको हो कि होइन, यदि हो भने रणनीतिक हिसाबले नेपाल असंलग्न राष्ट्र हुँदाहुँदै अमेरिकाको पिछलग्गु हुनुपर्ने त होइन। सम्झौताका अन्य विषयहरू जस्तै कार्यान्वयनमा जानका लागि भारतसँग सहमति लिनुपर्ने, अडिटिङको सवालमा पनि नेपालको कुनै हात नहुने जबकि नेपालको पनि केही प्रतिशत योगदान हुने भनिएको छ, एमसिसीले चाहेमा कुनै पनि समयमा सम्झौता रद्द गर्न सक्ने, नेपालको कानूनसम्म कुनै कुरा बाजिएमा एमसिसीको नियमअनुसार हुने, नेपालका निकायलाई काममा लगाउँदा एमसिसीको स्वीकृति चाहिने आदि प्रावधान नेपालको पक्षमा छैन। एकाथरी त इन्डो पेसिफिक स्ट्राटेजीको अङ्ग हुने हो भने यो सम्झौता गर्नै हुन्न भन्ने पनि छन्। अर्कोतिर सम्झौताका केही प्रावधानहरूलाई करेक्सन गरेर सच्याएर जान सकिने पनि बताउँछन्। अहिले नेपाल कम्युनिस्ट पार्टी भित्रै एक पक्षले यसको विरोध गरेको छ। जस्तै भीम रावल जो नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुनुहुन्छ, इन्डो पेसिफिक स्ट्राटेजीको अङ्ग हुनु नहुने र देशको प्रतिकूल प्रावधानहरू संशोधन हुनुपर्ने बताउँदै उनी भन्छन्,
यो मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग सम्बन्धित जुन यो सम्झौता भएको छ, मैले यो सम्झौता धेरै पटक पढेँ र अमेरिकाका दक्षिण एसियाका लागि निमित्त उपसहायक मन्त्री डेभिड जे रेन्जले मई 14, 2019 यो मिलेनियम च्यालेन्ज कर्पोरेसन इन्डो पेसिफिक स्ट्राटेजी अर्थात् हिन्द प्रशान्त रणनीतिको अङ्ग हो भनेर उहाँले भन्नुभएको। त्यस्तै गरी फेब्रुअरी 10, 2019 अर्का अमेरिकी विदेश सहायक राज्य मन्त्री एलिस वेल्सले यो इन्डो पेसिफिक स्ट्राटेजीको अङ्ग हो भनेर उहाँले प्रष्ट शब्दमा भन्नुभएको। त्यो कुरालाई ध्यानमा राखेर नेपाल, नेपालको संविधान, हाम्रो असंलग्न परराष्ट्र नीति अर्थात् स्वतन्त्र परराष्ट्र नीतिको दृष्टिकोणबाट यस्तो खालको सैनिक प्रकृतिको कुनै पनि सोझै गठबन्धन वा गठबन्धन उन्मुख वा त्यो प्रकारको कुनै शक्ति राष्ट्रहरूको संलग्नतासँग जानु मिल्छ कि मिल्दैन भन्ने दृष्टिकोणबाट मैले यसलाई हेरेको हुँ। अमेरिकी रक्षा मन्त्रालयबाट जारी इन्डो पेसिफिक स्ट्राटेजीसँग सम्बन्धित जुन प्रतिवेदन छ, त्यो प्रतिवेदनमा दुविधा रहित किसिमले स्पष्ट शब्दमा सैनिक उद्देश्यबाट यो संगठन अगाडि बढाइएको छ अर्थात् यो जुन कार्यक्रम हो त्यो कार्यक्रममा रणनीतिलाई अगाडि बढाइएको छ भन्ने कुरा प्रष्ट शब्दमा लेखिएको छ। मैले यस सम्बन्धमा हाम्रो पार्टीको थाई कमिटीको बैठकमा एउटा प्रश्न उठाएँ। परराष्ट्र मन्त्रीजीको अमेरिका भ्रमणपछि लगत्तै नेपाल र श्रीलङ्का 2018 यसको पछिल्लो यसमा संलग्नता भएका देशहरू हुन् भन्ने किन लेखियो? हामी के कुनै यो भारत र चीन जस्तो ठुल्ठुला देशहरूको बिचमा रहेको राजनीतिक संवेदनशीलतामा अवस्थित नेपाल कुनै शक्ति राष्ट्रको सैनिक वा राजनीतिक गठबन्धन वा त्यो प्रकृतिको मा संगठनमा सामेल या रणनीतिमा सामेल हुनु मिल्छ कि मिल्दैन भन्ने मैले प्रश्न उठाएको थिएँ। र जब मैले त्यो प्रश्न उठाउनुको साथसाथै मैले यो जुन सम्झौता अगाडि सारिएको छ यो सम्झौताका केही बुँदाहरू त यसै आपत्तिजनक छँदैछन्, तर पहिलो कुरा नेपालको संविधानले, हाम्रो नीतिले, हाम्रो भौगोलिक अवस्थितिले हामीले कुनै शक्ति राष्ट्रको सैनिक प्रकृतिको कुनै रणनीतिसँग संलग्न हुन हामीलाई अनुमति दिन्छ भन्ने कुरा मैले उठाउँदा त्यहाँ स्वयं परराष्ट्र मन्त्रीजी र अरू धेरै सदस्यहरू सबैले अध्यक्षता गरिरहेका अध्यक्ष महोदयले समेत यदि यो मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत प्राप्त हुने सहयोग इन्डो पेसिफिक स्ट्राटेजी हिन्द प्रशान्त रणनीतिको अङ्ग छ हो भने यो लिन मिल्दैन भनेर सबैले भन्नुभयो। अमेरिकी दूतावासका एक अधिकारी उहाँले यो इन्डो पेसिफिक रणनीतिको अङ्ग हो भनेर उहाँले प्रश्न पार्नुभयो किनभने पहिले मन्त्रीले नै भनिसक्नु भएको थियो त्यो खोजिरहनु पर्ने थिएन अब म यहीँनिर प्रश्न गर्न चाहन्छु नेपालको स्वतन्त्र परराष्ट्र नीति नेपालको संविधानका घोषणाहरू विपरीत कुनै सरकारले काम गर्न मिल्छ कि मिल्दैन म यहाँनिर तपाईँलाई एकदमै छोटकरी बुदागत रूपमा भन्छु जस्तो उदाहरणको लागि यो जुन सम्झौता छ यो सम्झौताको दफा सातको उपदफ यो धारा सातको दफा 7.1 प्रस्तुत सम्झौता लागू भए पश्चात प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानून बाजिएमा प्रस्तुत सम्झौता लागू हुनेछ भन्ने लेखेको छ कोही कोही मान्छे भन्छन् सम्झौता त सम्झौता जे गर्यो त्यही लागू हुने हो नि यो मलाई पनि थाहा छ कुनै देशसँग सम्झौता भएमा त्यो पालना गर्नै पर्छ नि र दुई सार्वभौम सत्ता सम्पन्न देशहरूको बीचमा त्यो सम्झौताका कुनै दफाहरू यदि एकअर्कालाई चित्त बुझेनन् भने उपयुक्त कारणसहित एकअर्काले उपयुक्त समयको जानकारी गराएर त्यसलाई मान्न नसक्ने प्रावधानहरू राखेको हुन्छ दोस्रो कुरा हेर्नुहोस् धारा 3.2(6) सरकारले आफ्नो तर्फबाट जुन बौद्धिक सम्पत्तिको त्यहाँ कुरा छ बौद्धिक सम्पत्ति भनेको के हुन्छ भने कुनै पनि देशले काम गर्दाखेरि त्यसबाट जुन प्राप्त हुने बौद्धिक सम्पत्ति छ जसलाई अङ्ग्रेजी भाषामा इन्टेलेक्चुअल प्रपर्टी भनिन्छ त्यो त समान रूपका हकदार हुन्छ नि दुईटै देश यति असीमित अमेरिकालाई दिइएको छ कि मैले आश्रमका कुनै सम्झौतामा त्यो देखेको छैन तेस्रो कुरा धारा 3.8(k) अमेरिकाको लेखा परीक्षण कम्पनीले मात्र लेखा परीक्षण गर्न पाउने जबकि म स्मरण गराउन चाहन्छु सम्पूर्ण देशभक्त नेपालीलाई हाम्रो 13 अरब रुपियाँ भन्दा बढी त्यसमा लगानी छ नेपालको कति मान्छेले के भ्रम सृजना गरेका छन् भने होइन यो पैसा त नेपालको अल्प विकसित अवस्थालाई माथि उठाउन म प्रश्न गर्न चाहन्छु कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश नेपालका सुदूरपूर्वी पहाडहरू तराईका हामी ग्रामीण इलाकाहरूमा कहाँ पैसा खर्च हुन्छ यहाँ यहाँले यो सम्झौतामा लेख्नु पर्यो नि कुनै व्यक्तिले भनेर हुन्छ र त्यसकारण नेपालको 13 अर्ब रुपियाँ त्यहाँ खर्च हुने त्यो पनि कुनै देशको पिछडिएको भागमा होइन त्यो जुन इन्डो पेसिफिक रणनीति भनेको छ नेपालको भारतसँगको प्रसारण लाइन र सडक मात्रै बनाउने उद्देश्यसँग सम्बन्धित छ अनि त्यो परीक्षण लेखा परीक्षण गर्न नपाउने कस्तो हो नेपालको सार्वभौम सत्तालाई त्यसले सीमित गर्छ भन्ने हो मेरो अर्को दफा हेर्नुहोस् गजबको दफा हेर्नुहोस् अब अनुसूचित 5(k) के भनेको छ भने सरकारले एमसिसीलाई सार रूपमा चित्त बुझ्ने योजना तयार गरी पठाउनु पर्नेछ र त्यस्तो योजना पठाउँदा भारत सरकारले स्वयोजनाको समर्थन गरेको हुनुपर्नेछ मलाई आश्चर्य लाग्छ म यहीँबाट प्रश्न गर्न चाहन्छु आजको सभ्य विश्वमा जो शक्तिशाली देशहरू ठुला देशहरू छन् भारत चीन अमेरिका जापान अनि उहाँहरूले कसैसँग सम्झौता गर्दा त्यो देशले अर्को देशमा सोध्नुपर्नेछ भने लेख्न उहाँहरू मन्जुर हुनुहुन्छ
यो मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्झौता नेपालको पक्षमा कति छ कति छैन यो हामी चर्चा गर्दै रहनेछौ यस बेला हाम्रो समयको अन्तिम घडी भइसक्यो श्रोताहरू यो मादल र बाँसुरीको मिठो धुन राख्दै अहिलेलाई बिदा हुन्छु नमस्ते